नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल पुष 4 गते बिहिबार, पौष कृष्ण चतुर्थी, तदनुसार 19 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। साम्प्रदायिकता समाज विकासको ऐजेरू प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रले पहिलो खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही ठूलो र सानो नहुने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको बड़ापत्रले कुल घराना, जात वा सम्पत्तिका आधारमा जन्मिँदै ठूलो र सानो भन्ने कुराको कल्पना नगरेको उहाँको भनाइ छ। नेपाल उत्पीड़ित जातीय मुक्ति समाजको 37 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मिँदै श्रेष्ठताको सिद्धान्त पाखण्ड भएको बताउनुभयो। उहाँले भन्नुभयो, जन्मदै कोही उच्च कुल, उच्च घराना र ठूलो जात भएर जन्मिन्छ भन्ने कुरा होइन, सबै मान्छे मान्छेकै रूपमा जन्मन्छन्। नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले 76 वर्ष अघि विश्व संगठनले मानव अधिकार घोषणा पत्र जारी गरेको भन्दै जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐन समयानुकूल हेरफेर र संशोधन गर्नुपर्ने आवश्यकता भए गर्न सकिने बताउनुभयो। असमानता, अन्याय, छुवाछुत र दुःख बोकेर कोही सुखी हुन नसक्ने चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन, सरकारले त्यस्ता कुरालाई मान्यता दिँदैन। साम्प्रदायिकता समाज विकासको ऐजेरू प्रधानमन्त्री शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। गोर्खापत्रमै सरकारबारे भ्रम नपरौं शीर्षकमा खबर प्रकाशित छ। अग्रो पृष्ठमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेस सधैं एकजुट भएर निकास दिँदै आएको बताउनु भएको छ। राईनाश नगरपालिका 8 तारको घाट स्थित वीरभक्ति माध्यमिक विद्यालयको 57 वार्षिकोत्सव तथा 51 अभिभावक दिवसका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो। यसैगरी नारीवादी परराष्ट्र नीति आवश्यक शीर्षकमा गोर्खापत्रको अग्र पृष्ठबाटै अर्को खबर लिँदैछौ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले समानता र सबै अल्पसंख्यक समूहहरूको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति आवश्यक रहेको प्रश्न पार्नु भएको छ। जर्मनीको बर्लिनमा आयोजित समानता सम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीति सम्बन्धी प्यानललाई सम्बोधन गर्दै उहाँले परराष्ट्र नीतिको रूपान्तरणको प्रतिबद्धता र सम्भावना बोकेकाले पनि यसको अनुसरण आवश्यक रहेको प्रस्ट्याउनुभयो। जहाँ पितृसत्ता बढ़ी बहिष्करणमुखी र शक्ति केन्द्रित हुन्छ, त्यहाँ समानताको सिद्धान्तले काम गर्नुपर्ने औल्याउँदै परराष्ट्र मन्त्री डा राणाले समानताका अन्य नीतिहरू जस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, सम्भाव र समावेशिता अंगालले धारणा राख्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ। नारीवादी परराष्ट्र नीति आवश्यक सम्बन्धी परराष्ट्र मन्त्री राणाको सम्बोधनको सम्बन्धी यो खबर गोर्खापत्रको अग्र पृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेसमा महाधिवेशनको सरगर्मी, देउबा शान्त शेखर अभियानमा शीर्षकको पहिलो खबर प्रकाशित छ। गत फागुनमा भएको कांग्रेस महासमिति बैठकले 2082 मंगिरभित्रै पार्टीको 15 महाधिवेशन गर्ने प्रस्ताव पारित गर्यो। त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्यो। उक्त निर्णय अनुसार अर्को वर्ष कांग्रेसले महाधिवेशन गर्नुपर्छ। त्यसैकारण कांग्रेसमा महाधिवेशनको रनको लागिसकेको छ। डाक्टर शेखर कोइराला आफूपक्षीय नेता कार्यकर्ताको भेला बैठक गर्न थालिसक्नु भएको छ। शशांक कोइराला, गगन थापा लगायतका आकांक्षी पनि महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय हुनुहुन्छ। केही नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको मुख ताक्दै अघि बढ़ने मूडमा छन्। 2082 पार्टीको महाधिवेशन सम्पन्न गरेर 2084 चुनावी मिशनमा सिंगो पार्टी एकताबद्ध भएर होमिनुपर्नेमा कांग्रेस नेताहरूको एकमत छ। देउवा शान्त शेखर अभियानमा कांग्रेसमा महाधिवेशनको सरगर्मी सम्बन्धी यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नागरिक दैनिकमा कांग्रेसमा सधैँ वरीयता किचलो शीर्षकको खबर प्रकाशित छ। नेपाली कांग्रेसको 100 दिने अभियान अन्तर्गत कोशी प्रदेश समितिले विराटनगरमा मंगिर 22 गते प्रदेश सम्मेलन आयोजना हुने र त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी सहभागी हुने घोषणा गर्यो, तर त्यसको 4 दिन अघि अर्थात मंगिर 18 गते नै कांग्रेस नेता शेखर कोइराला निकटहरूले विराटनगरमै छुट्टै सम्मेलन गरे। सम्मेलनको उद्घाटन नेता कोइरालाले नै गर्नुभयो। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा नेता कोइराला सहभागी हुनुभएन। काठमाडौँमा रहनुभएका नेताहरू धमाधम विराटनगर उत्रिँदै गर्दा कोइराला भने आफ्नो कर्मभूमि छोडेर अन्यन्त्रका कार्यक्रममा लाग्नुभयो। त्यसले कांग्रेसभित्रको गुट विवादलाई फेरि एकपटक सतहमा मात्र ल्याएन, मर्यादाक्रम विवादलाई पनि सतहमै ल्याइदियो। कांग्रेसको 14 महाधिवेशनमा सभापति पदका लागि उम्मेद्वार बन्नुभएका कोइरालालाई देउवा पक्षीको स्थानमा राख्नुपर्ने इतर पक्षले बताउँदै आएको छ। कांग्रेसमा सधैँ वरीयता किचलो शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आमाले सोधलिन् नि खोइ छोरा भन्लिन्, 6 दशक अघि यो गीत गाएका झलकमान गन्धर्व बितेको पनि 2 दशक भइसकेको छ। सुगौली सन्धि यता बर्मा, मलाया, कोरिया, युरोप, फोकल्याण्ड, कारगिल र अफगानिस्तान सहित संसारभरका लड़ाईमा खून बगाएका नेपालीको वेदनाले उनको गीतलाई कालजयी बनाएको छ। झलकमानको गीतसँगै मिल्दो कथाले कञ्चनपुरको बेदकोट नौ सुन्दरपुरकी कमलादेवी विष्टलाई अहिले रुवाइरहेको छ। रूसी सेनामा भर्ती भएर छोरा लोकेन्द्रले गत असारमा मेसेन्जरमा भनेका थिए, चिन्ता नलिनु आमा, ऋण तिरिसकेको छु, अब फर्किएर घर बनाउने हो। छोराको त्यो वचन यता कमला देवीको फोन सुनसान छ, त्यसैले आमाको आँखाबाट 10 धारा रोकिएको छैन। रूस युक्रेन युद्धमा किन गए होला नेपाली, धेरैतिर अहिले यही टिप्पणी हुन्छ। अरू धेरै युवा जस्तै लोकेन्द्रले पनि रहरले बिरानो देशको लड़ाईमा गएका होइनन्। रोजगारीकै क्रममा उनले यसअघि नै मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पसिना बगाइसकेका थिए, तर त्यहाँको कमाईले घरको गुजारा मात्र चल्यो। एउटा भरपद्रो ओत पनि बनाउन नसकेपछि उनले रूस युक्रेन युद्धमा होमिने निर्णय गरेका थिए। उता जाने बाटो देखाउने पनि उनी जस्तै पृष्ठभूमि भएका गाउँले हुन्। छिमेकी दाजुभाइ विराजन र निराजन विष्ट रूस जान लागेको थाहा पाएपछि लोकेन्द्रले पनि दलाललाई भेटेका थिए। पैसा पनि थोरै होइन, दलालले उनीहरूबाट 7-7 लाख उठाए। यसका लागि लोकेन्द्रले पनि गाउँमै ऋण काटेका थिए। दिल्ली हुँदै रूस पुगेका उनीहरूलाई एक सातामै सेनामा भर्ना गरियो। त्यसपछि केही दिन सामान्य तालिम लिएर सिधै युद्धमा खटाइयो। सँगै गएका विराजन वैशाख 17 युद्धकै क्रममा मारिए। परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन्। विराजनका भाइ निराजनलाई पनि गोली लाग्यो। लामो उपचारपछि उनी घर फर्कने तयारीमा रहेको परिवारले जनाएको छ। लोकेन्द्रकी आमा पनि छोरा फर्कने खबरको प्रतीक्षामा छिन्, तर 6 महिना यता कुनै खबर छैन। सुन्दरपुरको विष्ट परिवारको कच्ची घर छ। कच्ची घरको छेवैमा पक्की घरको जग हालेर पिलर पनि उठाइएको छ। त्यही घर पूरा गर्ने सपनासहित लोकेन्द्र युक्रेनको युद्धभूमिमा खटिएका थिए। पछिल्लो पटक असार 2 साता मेसेन्जरमा कुरा हुँदा लोकेन्द्रले मंगिरमा फर्कने र घर बनाउने बताएका थिए। म ठिक छु आमा, चिन्ता नलिनु, मंगिरमा आइहाल्छु अनि पक्की घर बनाउने हो। मेसेन्जरमा नियमित कुरा गर्न पाउने पनि होइन। युद्धबाट ओत लाग्न पाएको दिन मात्र उनी सम्पर्कमा आउँथे। आमासँग कुरा गर्नु 1 साता अघि उनले श्रीमती र दिदीसँग एकैछिन बोलेका थिए। त्यसता उनीहरू सबैजना मेसेन्जर हेरिरहेका छन्, तर लोकेन्द्रको अत्तो पत्तो छैन। कहिलेकाहीँ आउने फोनले पनि उनलाई झुक्याउँछ। छोराको केही खबर आयो कि भनेर सोध्ने फोन मात्रै आउँछ। भेटियो भनेर खबर कहिले आउने होला? दशी धारा पो नरोए आमा, बाँची पठाउला तस्विरै खिचेर शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकको अग्रपृष्ठबाटै त्रिवीको छानबिन प्रतिवेदन भन्छ, ल्याब स्कूलले प्रयोग गरेको 108 रोपनी फिर्ता ल्याउनु शीर्षकको खबर अग्रपृष्ठबाटै लिँदैछौ। त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित 108 रोपनी जग्गा ल्याब स्कूलका नाममा 24 वर्षदेखि प्रयोग गर्दै आएको जग्गा फिर्ता लिन र भाड़ा असुल्न जग्गा तथा सम्पत्ति खोजबिन आयोगले सिफारिश गरेको छ। स्कूलले त्रिवीको जग्गा प्रयोग गरे यताको भाड़ा सरकारी सरह उठाउन आयोगले सरकारलाई सुझाव दिएको छ। त्रिवीको जग्गामा कांग्रेस कोषाध्यक्ष तथा शिक्षाकर्मी उमेश श्रेष्ठ, पूर्व शिक्षा मन्त्री तथा एमाले नेता कृष्ण गोपाल श्रेष्ठ लगायतको समूहले गुठी अन्तर्गत ल्याब स्कूल सञ्चालन गर्दै आएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै स्वास्थ्य परीक्षण नै नगरी श्रमिकलाई मेडिकल रिपोर्ट शीर्षकको खबर लिँदैछौ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अधिकांश स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको पाइएको छ। स्वास्थ्य सम्बन्धी उच्चस्तरीय विशेषज्ञ कार्यदलका अनुसार त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नगरी श्रम स्वीकृतिका लागि नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेका छन्। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्र रमण सिंहको नेतृत्वमा रहेको कार्यदलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य संस्थाको गलत अभ्यासले गन्तव्य देशहरूले नेपालको मेडिकल रिपोर्टमाथि अविश्वास गर्न थालेको उल्लेख छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। रेडियो नेपालबाट अहिले कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकले इजलासमा दलहरूको छाया शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ। नयाँ पत्रिकाको अग्र पृष्ठबाट बढ़यो अपराधको ग्राफ शीर्षकको खबर लिँदैछौ। गत वर्षको तुलनामा मुलुकमा अपराध बढ़ेको छ। प्रहरीकै तथ्याङ्क अनुसार गत वर्षको तुलनामा पछिल्लो चार महिनामा अपराध दर झण्डै 3% बढ़ेको छ। गत वर्ष र चालू आर्थिक वर्षको चार महिनामा प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा संख्याको विश्लेषणका आधारमा यस्तो तथ्याङ्क देखिएको हो। पछिल्लो चार महिना यता गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हाल्नु भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चार महिनामा मुलुकभरका प्रहरी कार्यालयमा 19,498 मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको चार महिनामा दर्ता भएका मुद्दा संख्याभन्दा 500 धेरै हो। बढ़यो अपराधको ग्राफ शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। बहुविवाहले प्रेमिल घर परिवार बिगार्छ, तर परिवार र जोरीपारीको डरै डरले बिग्रेको घर नै स्वीकार गरेर कानूनी उपचार नखोज्ने प्रवृत्ति महिलामा यथावत छ। मुलुकको कानूनले बहुविवाहलाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो। मुलुकी अपराध संहिता 2074 बहुविवाह गर्नेलाई 5 वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ। महिला अधिकारका सवालमा वकालत गर्नेहरूले पनि बहुविवाहले महिला अधिकार कुण्ठित गर्ने चेतना फैलाएकै हुन्छन्। तर सुदूरपश्चिममा भने बहुविवाह गरेर आफूमाथि अन्याय गर्ने श्रीमानलाई महिलाले मुद्दै नगरी छोडिदिने गरेका धेरै उदाहरण छन्। कैलालीको घोडाघोडी नगरपालिका एक सुखड्की दुर्गा छेत्री आफू अन्यायमा परेको थाहा हुँदाहुँदै दोस्रो बिहे गर्ने श्रीमानसँग मुद्दा नगरी सहमतिमा बस्न बाध्य भएको बताउनुहुन्छ। 9 वर्ष पहिले 8 कक्षा पढ्दै गर्दा एउटै विद्यालयमा पढ्ने विवेक छेत्रीसँग उहाँले प्रेम विवाह गर्नुभएको थियो। एक छोरा र एक छोरीकी आमा 23 वर्षकी दुर्गाले अहिले सौता बिहोर्नु परेको छ। विवेकको नाममा आउने अचल सम्पत्ति मेरो नाममा गरिदिने, छोराछोरी र श्रीमती दुवैलाई मिलाएर लैजाने लिखित सहमति भएको छ, दुर्गाले भन्नुभयो। डरै डरले बिग्रेको घर सहन्छन् महिला शीर्षकको यो खबर गोर्खापत्रको अग्र पृष्ठमा प्रकाशित छ। आजको राजधानी दैनिकमा छाया सेन्टर विवाद सम्बन्धी मुद्दा आज निर्णय सुनाइदै शीर्षकको खबर प्रकाशित छ। राजधानी दैनिकबाट वामदेव गौतम कता शीर्षकको खबर लिँदैछौ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ। एकीकृत समाजवादीका शीर्ष नेताले गौतमसँग यस विषयमा छलफल गर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व उपाध्यक्ष, पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्दै एकीकृत समाजवादीले उनीसँग छलफल गर्न लागेको हो। स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूषालले गौतमसँग आज छलफल गर्ने कार्यक्रम छ। काठमाडौँमा 3 नेताका बीचमा छलफल हुने बताइएको छ। एकीकृत समाजवादीको मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउने बारे छलफल गर्ने निर्णय गरेको थियो। वामदेव गौतम कता शीर्षकको यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा मुख्य अभियुक्त जीवीको खोजीमा के गर्दैछ सरकार शीर्षकको खबर प्रकाशित छ। हजारौं सहकारी बचतकर्ताको करोड़ौं रकम ठगीका मुख्य अभियुक्त सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जितेन्द्र बाबु जीवी राई फरार भएको डेढ़ वर्ष बितिसक्दा समेत सरकारले पत्ता लगाउन सकेको छैन। प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा खोजी जारी राखेको दावी गरे पनि हालसम्म उहाँ कुन देशमा हुनुहुन्छ भन्ने अझै पत्ता लाग्न नसकेपछि सहकारी ठगी प्रकरणको समस्या जिउका त्यौं रहेको हो। सो प्रकरणमा हालसम्म 669 जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाए पनि 1500 जना भन्दा बढ़ी अझै फरार छन्। पक्राउ परेका मध्ये धेरैजसो पूर्वपक्षका लागि थुनामा रहेका र केही अनुसन्धानकै चरणमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर ठगीका मुख्य अभियुक्त राई भागेर नेपाल बाहिर पुगेपछि नेपाल सरकार मातहतका अनुसन्धान अधिकारीहरू अझै सहकारी ठगीको चुरोमा पुग्न सकेका छैनन्। सहकारी ठगी सम्बन्धी अनुसन्धान गर्न गठन भएको सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिले बुझाएको सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अनुसन्धान सकेर सरकारले पूर्व गृहमन्त्री एवं रासोपाका सभापति रवि लामिछाने, उहाँका व्यावसायिक साझेदार छविलाल जोशीसहित केही महत्वपूर्ण व्यक्तिहरू पक्राउ गरेको थियो। उनीहरूमाथिको अनुसन्धान सकेर प्रहरीले अन्तिम प्रतिवेदन जिल्ला न्यायाधिवक्ताको कार्यालय पोखरामा बुझाइसकेको छ। मुख्य अभियुक्त जीवीको खोजीमा के गर्दैछ सरकार शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। फेवाताल पुरिँदै जलारीको पैसा मासिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। कुनै बेला जलारीले फेवातालबाट दैनिक 2300 किलोसम्म माछा मार्थे, त्यसैबाट करिब 100 परिवारको रोजीरोटी चल्थ्यो, 2-4 हजारको खाँचो नै पर्दैनथ्यो। अहिले भने फेवामा माछा पाउनै मुस्किल छ। हिउँदका दिनमा पनि मुस्किलले 200 किलोसम्म मात्रै माछा हात पर्ने गरेको उनीहरूको गुनासो छ। फेवा पुरिँदै जानु, प्रदूषण बढ़दै जानु र माछाका चरीचरण मासिँदै जाँदा माछा कम हुँदै गएको जलारीहरू बताउँछन्। फेवा तालमा माछा मारेर पुस्तौंदेखि जीवन निर्वाह गर्दै आएका जलारी समुदाय ताल पुरिने क्रम तीव्र भएपछि चिन्तित छन्। कतै परम्परागत पेशा नै संकटमा पर्ने त होइन भन्ने उनीहरूमा चिन्ता छ। ताल पुरिँदा र प्रदूषणको चपेटामा पर्दै जाँदा माछाको उत्पादन घट्ने र व्यवसायमा संकट उत्पन्न भएको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर जलारीले बताउनुभयो। फेवातालको माछा मारेर ताल किनारमा बस्ने 100 घर परिवारको दैनिकी चल्ने गरे पनि माछा उत्पादनमा कमी हुँदा समस्या पर्दै गएको उहाँले बताउनुभयो। तालको क्षेत्रफल घट्नु, प्रदूषण बढ़नु, माछाका चरीचरण घोल मासिनु लगायतका कारण तालमा माछा र हिउँदमा जाड़ो छल्न आउने चराको संख्या पनि घटेको अध्यक्ष ज्ञान बहादुरले बताउनुभयो। 20 वर्ष अघि हिउँदमा दैनिक 2300 किलोसम्म माछा तालबाट जलारी समुदायले निकाल्ने गरेकोमा पछिल्लो वर्षमा मुस्किलले 200 किलो मात्र पर्ने गरेको उहाँले बताउनुभयो। फेवाताल पुरिँदै जलारीको पेसा मासिँदै शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कारोबार दैनिकमा तरकारीको मूल्य गत वर्षभन्दा 370% बढ़्यो शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। हरियो तरकारी अत्यधिक महँगो भएको छ। गत वर्षको तुलनामा तरकारीको मूल्य 370% बढ़ेको छ। गएको असोजमा बाढ़ी पहिरोले खेतबारी डुबानमा परेको र सड़क अवरूद्ध भएका बेला हरियो तरकारी महँगो भएको थियो। त्यो बेला महँगिएको तरकारी अहिले पनि तल झरेको छैन। अहिले सिजनकै तरकारी काउली, गोलभेडा, मूला आदि उपभोक्ताले चर्को मूल्यमा खरिद गर्न बाध्य छन्। असोजमा महँगिएको तरकारी अहिले सस्तो नभएको मात्र होइन, गत वर्षसँग तुलना गर्दा पनि अहिले तरकारीको मूल्य उच्च छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा अहिले हरियो तरकारीको मूल्य झण्डै 6 गुणाले बढ़ेको छ। गत पुष 3 मा सानो गोलभेडा टनेलको थोकमा प्रति किलो मूल्य 17 रूपियाँ थियो, यो वर्ष पुष 3 मा 70 रूपियाँ पुगेको छ। तरकारीको मूल्य गत वर्षभन्दा 370% बढ़ेको सम्बन्धी खबर कारोबार दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाटै उद्योग बाहेक अन्य क्षेत्रमा लोड सेडिङ हुँदैन शीर्षकको खबर लिँदैछौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको बताउनु भएको छ। उहाँले यो हिउँदमा उद्योग बाहेक अन्य क्षेत्रमा लोड सेडिङ नहुने पनि बताउनुभयो। घिसिङले बुधबार संचारकर्मीहरूसँगको कुराकानीमा केही प्रसारण लाइन मरम्मत गर्नुपर्ने र भारतबाट पीक आवरमा विद्युत आयात गर्न नपाउँदा वीरगंज र बुटवल क्षेत्रका उद्योगमा विद्युत आपूर्ति बन्द गर्नु परेको बताउनुभयो। ट्रान्समिशन लाइनहरूको मरम्मत गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको हो। उहाँले भन्नुभयो उद्योग बाहेक अन्य क्षेत्रमा लोड सेडिङ हुँदैन शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। नयाँ नयाँ प्रविधि दशकौं पुराना कानून शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठबाट खबर लिँदैछौ। ल्याण्डलाइन फोन र डायल अफ इन्टरनेटलाई दृष्टिगत गर्दै विक्रमसम्म 2050 को दशकमा बनेको दूरसंचार ऐन मार्फत पछिल्लो प्रविधि विकासलाई नियमन गर्नुपर्ने बाध्यताले आधुनिक प्रविधिको प्रयोगमै अवरोध आउन थालेको छ। ब्रोडब्याण्ड इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्स, एआई, इन्टरनेट अफ थिंग्स, ओटीटी, 5G जस्ता उन्नत प्रविधिको प्रचलन विश्वव्यापी भइरहेको अवस्थामा पुरानै ढर्राको नियमनका कारण देशले आर्थिक रूपमा समेत क्षति बिहोर्ने अवस्था बनेको छ। वर्षौंपछि प्रविधि फेरिरहने, पूर्वाधार अपग्रेड र अपडेट गरिरहनुपर्ने, क्षेत्रमा लगानी र प्रतिफल अनुमान योग्य नहुने भएकाले विद्यमान कानूनमा रहेको विदेशी लगानीका कम्पनी 25 वर्षपछि सरकार मातहत आउने व्यवस्था सही नभएको विज्ञहरूको टिप्पणी छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको कान्तिपुर दैनिकले आप्रवासी नेपालीको छवि र क्षमताको सदुपयोग कहिले शीर्षकको सम्पादकीय छापेको छ। आधुनिक राज्यहरू संस्थागत हुँदै गएपछि बसाईसराईको लेखाजोखा हुन लागेको मात्र हो, खासमा बसाईसराईकै कारण मानव सभ्यता विकास हुन सम्भव भएको हो। आदिमकालमा मानव जाति अस्तित्व बचाउन बसाईसराई गर्थ्यो भने अहिले आफ्नो आर्थिक तथा संज्ञानात्मक क्षमता विकासका लागि बसाईसराई गर्छ। त्यसैले बसाईसराईलाई बाध्यताका रूपमा मात्र होइन अवसरका दृष्टिकोणबाट हेर्नुपर्छ, किनकि यसमा यस सन्दर्भमा धकेल्ने र तान्ने दुवै तत्व सधैं प्रबल हुन्छन्। आप्रवासी नेपालीको छवि र क्षमताको सदुपयोग कहिले शीर्षकको गोर्खा कान्तिपुरको सम्पादकीयको यो अंश थियो। गोर्खापत्रमा नीतिगत निर्णयको परिधि शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा अख्तियारलाई बलियो बनाउ शीर्षकको सम्पादकीय छापिएको छ। आजको नेपाल समाचार पत्रमा जनस्वास्थ्यका क्षेत्रमा स्वागत योग्य काम शीर्षकको सम्पादकीय छापिएको छ भने कारोबार दैनिकमा ठेक्का तोड्ने सजिलो कानून बनाऊ शीर्षकको सम्पादकीय देखिन्छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। अब कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।